السلام علیکم ورحمۃ اللہ وبرکاتہ. 2 نومبر 2019 رانی طلاق حق کی بات میں حضور اشرف الفقہا کا عید میلاد النبی صلی اللہ علیہ وسلم کا آج کا 5واں پروگرام ہے جسے ہم اور آپ سنیں گے.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء نزلته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. وأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا رطب ولا يابس إلا في كتاب. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. صلى الله تعالى عليك وسلم. سيدنا سرکار اللہ حضرت علیہ رحمت و رضوان فرماتے ہیں مسئلہ ہے کہ رحمت میں
امید بندھائی
ہے. مسئلہ ہے کہ رحمت میں
امید بندھائی ہے.
کیا بات تیری مجرم
کیا بات بنائی
क्या बात बनाई है। फरमाते हैं कि रहमत मसला है कि रहमत में उम्मीद बधाई है। मचलना खुशी के वक्त होता है। जब आप खुशी की बात सुनते हैं तो कहते हैं कि मैं तो सुन के मचल गया।
बेशक
ये लफ्ज मचलना खुशी के वक्त है। आगर फरमाते हैं मचला है कि रहमत ने उम्मीद बढ़ा ली है। कौन सी रहमत? अल्लाह की रहमत। वो रहमत कौन है? हमारे आका मौला जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। अल्लाह ताला इरशाद फरमाता है वमा अरसलनाका इल्ला रहमतन लिलआलमीन। ऐ हबीब, हमने आपको सारे आलम के लिए रहमत बनाया है। ये आलम और एक आखिरत का आलम। अभी हम यहाँ जिंदगी बसर कर रहे हैं, यहाँ के लिए भी हुजूर रहमत है और आखिरत में भी हमारे लिए रहमत है।
बेशक
आला हजरत फरमाते हैं मसला है कि रहमत ने उम्मीद लगा ली। अल्लाह ताला ने रसूल को रहमत बनाया है।
बेशक
तो रहमत जब बनाया है और हुजूर हमारी शफाअत भी फरमाएंगे।
बेशक
और हुजूर कयामत में अपने गुनहगार उम्मतियों को फरमाएंगे अना रहा।
बेशक
और एक जगह हाँ मैं तुम्हारे लिए हूँ, मैं शफाअत के लिए हूँ।
बेशक
और हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं शफाअती ले अहले कबाइर।
अल्लाह अकबर।
बड़े बड़े गुनहगारों के लिए मेरी शफाअत है।
सुभान अल्लाह।
बड़े गुनहगार हैं उनके लिए मेरी शफाअत। नेक लोगों के दर्जा को बुलंद करने के लिए शफाअत, लेकिन बड़े बड़े गुनहगारों को बख्शवाने के लिए नबी की शफाअत। ये सब रहमत की बात है।
बेशक
आला हजरत फरमाते हम लोग तो यहाँ रहकर मुजरिम हैं, बड़े बड़े जुर्म किए हैं, इसमें कोई शुबहा नहीं, लेकिन अल्लाह ताला ने अपने हबीब को आलम के लिए रहमत बनाया है। यहाँ के लिए भी रहमत है और वहाँ के लिए भी रहमत है।
बेशक
जब हम मुजरिम पकड़े जाएंगे तो अल्लाह ताला का ये इरशाद कि वमा अरसलनाका इल्ला रहमतन लिलआलमीन। ऐ हबीब, आप सारे आलम के लिए रहमत हैं। इस इरशाद ने मुजरिमों को खुशी में मचलने का मौका दिया। जब नबी यहाँ के लिए भी रहमत है और वहाँ के लिए भी रहमत है और उनकी शान है कि कुरान फरमाता है कद जाकुम रसूलुन मिन अन्फुसिकुम अज़ीज़ुन अलैहि मा अनितुम। ये रसूल जो दुनिया में आए हैं, तुम अगर कभी मशक्कत में परेशानी में मुब्तला होते हो तो नबी पर तुम्हारी परेशानी देखकर गिरानी मुसल्लत हो जाती है। हुजूर परेशान हो जाते हैं और वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम तुम्हारी मशक्कत तुम्हारी परेशानी को दूर करने की फिक्र करते
हैं।
जब दुनिया में हमारी परेशानी मुस्तफा को गवारा नहीं, تو آخرت کی پریشانی کیسے گوارا ہوگی؟ یہ بشارت سن کر آلہ حضرت فرماتے ہیں ہم جو ہزار بچے
رحمت نے
رحمت نے امید بڑھائی ہے. آپ کہتے ہیں میں تو امید پر جی رہا ہوں. اے لوگوں, ہم مجرم بھی امید پر جی رہے ہیں. ہم وہاں پکڑے جائیں گے کوئی سہا نہیں, لیکن رحمت للعالمین کی رحمت سے ہم کو امید ہے کہ وہ چھڑا لیں گے. مسئلہ ہے کہ رحمت نے امید بڑھائی ہے. کیا بات تیری مجرم,
کیا بات بنائی,
یہ کیا بات داد دینے کے لیے. شاباش,
واہ
کیا بات ہے, روپ نمبر جا
رہا ہے.
یہ داد اور حوصلہ بڑھانے کے لیے لفظ استعمال ہوتا ہے. جب حضور رحمت للعالمین ہے تو ہمیں رحمت سے امید ہے, اور ایسی امید ہے. کیا بات تیری مجرم,
کیا بات,
کیا بات بنائی ہے. اے مجرم, کیا تیری بات ہے؟ تیری بات تو بنائی ہے. اللہ تعالیٰ نے تیرے لیے رحمت بھیج کر کے تیری مشکلوں کو حل کروا دیا ہے, اور تیری بگڑی ہوئی بات بنائی, تیرے بگڑے ہوئے حالات بنائے ہیں. ایک جگہ اعلیٰ حضرت فرماتے ہیں, مجرم ہو,
مجرم کو نشرما و احباب کفن ٹھوک
نہیں. کیا دیکھیے,
سیدنا مولانا محمد والا سیدنا مولانا محمد والا سے کیا یہ ذوق خدا شفا.
فرماتے ہیں ارے نہیں بھائی,
مجرم ہی جہاں پر
وہ اس میں کیا کہتے ہیں
سنتے ہیں کہ میں شروع
چلو وہ شیر کسی کو نہیں آتا. میرے دھیان میں گھوم رہا ہے,
آ نہیں رہا,
آ نہیں رہا.
پھر ایک بات,
میں مجرم ہوں, آقا مجھے ساتھ لے لو گے رستے میں, جا
مجرم ہوں,
اپنے عفو کا سما کروں شاہ.
ہاں
سبحان اللہ, سبحان اللہ. مجرم ہوں,
اپنے
عفو کا سما کروں شاہ,
سما کروں شاہ,
بے کس نواز.
فرماتے ہیں یا رسول اللہ,
یعنی شفیع روز
جزا,
آئے ہے.
اب مجرم ہوں
اپنے عفو,
تو اپنے عفو کا, اپنی بخشش کا سامان میں کرتا
ہوں.
کیسے مجرم ہوں اپنے عفو کا
سما کروں شہا,
سما کروں شہا,
یعنی
شفیع روز جزا چاہتا ہوں تمہیں. میں مجرم ہوں اور میری بخشش کا سامان میں خود کرتا ہوں, اور وہ کیسے کرتا ہوں کہ آپ کو محشر میں شفیع روزگار کا میں یقین اور عقیدہ رکھتا ہوں کہ محشر میں کوئی میری بخشش نہیں کرے گا, آپ ہی کو رب بخشش کے لیے, شفاعت کے لیے کھڑا کریں گے. اور ارشاد فرماتے ہیں کہ اس مجرم کو ایک امید ہے, اور میدان محشر میں میں آپ کو شاہ مجرم ہوں
اپنے عفو,
اپنے عفو کا
ساما
کروں شاہ, یعنی
شفیع
شفیع روز جزا کا کہوں
ہوں.
آپ کو میں اس عالم کی کے عالم میں آپ کو میں شفیع امت, شفیع گنہگار کا عقیدہ رکھتا ہوں, اور جب یہ عقیدہ ہوگا تو انشاءاللہ ہماری بخشش بھی ہو جائے.
بے شک,
اسی لیے فرماتے ہیں ایک میں کیا
میرے
ایشیا کی حقیقت کے دنی, اور مجھ سے سو لاکھ کو کافی ہے اشارہ دیتا. حضور اکرم صلی اللہ علیہ وسلم کی شفاعت پر ہم یقین رکھیں, ہم عقیدہ رکھیں گے اور یہی عقیدہ ہم کو محشر میں ہماری بخشش کا سامان پیدا کر دے گا. مسئلہ ہے کہ رحمت نے امید بڑھائی ہے, کیا بات تیری گزرین, کیا بات بنائی ہے. اللہ تعالیٰ قرآن مجید میں ارشاد فرماتا ہے, آیت کریمہ کیا پڑھیں گے,
قل تتبعوا يا بسم الله في كتاب
قل ولا تتبعوا ولا جابس الا في كتاب مبين. خشکی میں اور تری میں یعنی سمندر کے اندر اور زمین کے اوپر کوئی چھوٹی سے چھوٹی اور بڑی سے بڑی چیز ایسی نہیں بچی ہے جو قرآن میں نہ ہو.
بے شک
ذرہ ذرہ قرآن میں ہے. ایک جگہ اللہ ارشاد فرماتا ہے کل سبیل و کبیر مستقر.
بے شک
ہر چھوٹی بڑی قرآن میں لکھی ہوئی, ہر چیز اللہ تعالیٰ نے قرآن میں اتار دیا. جس نے قرآن کا علم سیکھ لیا ہے اس نے ہر چیز کو سیکھ لیا, چاہے وہ سمجھے چاہے نہ سمجھے, لیکن سیکھا ہے اس نے. کائنات کی ہر چیز کا اس کو علم ہو گیا ہے. اسی لیے قرآن مجید کے بارے میں یہ فرمایا گیا ہے کہ ایک شخص نے یہ قسم کھائی کہ میں اپنے بچی کے جہیز میں دنیا کی ہر چیز ہوں گا. قسم کیا کیا خدا کی قسم, میری بچی کی جب شادی ہوگی تو میں دنیا کی ہر چیز اس کو جہیز میں دوں گا. جہیزی بولتے ہیں. اب جب شادی کا وقت آیا, اس کا دماغ چکرایا کہ بڑے سے بڑا بادشاہ دنیا کی ہر چیز اپنی بچی کی شادی میں نہیں دے سکتا, اور میں نے قسم کھائی ہے, اب میں اس قسم کو کیسے پورا کروں. قسم توڑنا بہت بڑا گناہ. اب وہ ایک مسلمان ایماندار آدمی تھا, جذبات میں بیٹی کی محبت میں قسم کھا لیا کہ اس کے چہیز میں دنیا کی ہر چیز ہوگا. بڑے بڑے مفتی صاحب رام کے پاس وہ بیچارہ دوڑتا رہا, میں اپنی قسم کو کیسے پوری کروں کیسے پوری کروں. سب نے کہا تو نے یہ کیا غلطی کی ہے, ایسی قسم کھا لیا. ایک آدمی نے کہا یہ ہم لوگوں کے بس کی بات نہیں ہے, اس وقت دنیا کے بہت بڑے مجتہد حضرت امام شافعی رحمت اللہ علیہ باحیات ہیں, جاؤ وہ مجتہد ہیں, کچھ نہ کچھ تیرے لیے راستہ نکالیں گے. وہ بیچارہ حضرت امام شافعی کے پاس گیا اور اپنی روداس سنایا, حضور میں نے یہ قسم کھا لی ہے کہ میں اپنی بچی کی شادی میں سب کچھ میں ایسا کر ہی نہیں سکتا, میں نے قسم تو کھا لیا اور قسم توڑنا بھی نہیں چاہتا, قسم پوری کرنا چاہتا ہوں. اب کوئی راستہ بتائیے کہ میری قسم پوری کیسے ہو. تو امام شافعی نے فرمایا اس کے جہیز میں قرآن مجید دے دے.
سبحان اللہ.
کہا قرآن مجید دے دو. کہا اللہ تعالیٰ فرماتا ہے کل سبیل و کبیر مستقر, ہر چھوٹی بڑی چیز قرآن میں ہے. تو قرآن تم نے دے دیا تو کائنات کی ہر چیز تم نے اپنے بچے کو دے دیا. ایسی قرآن کتاب ہے کہ اس میں سب ہے, اور ایسی ہی کتاب کے ساتھ ہم مسلمان ظلم کر رہے ہیں کہ اسی کو پڑھنے پڑھانے سے ہم غفلت کر رہے ہیں. جس میں سب کچھ ہے وہ نہیں پڑھتے, اور جس میں کچھ نہیں ہے وہ پڑھتے.
اب قرآن کا اعجاز دیکھو، قرآن شروع کہاں سے ہوا ہے؟ بسم اللہ سے ہوا ہے.
جی
بسم اللہ میں پہلا حرف کون سا؟
با.
با ہے نا. بسم اللہ میں آپ کی زبان بے سے شروع ہے، اور قرآن ختم کہاں ہوا ہے؟ والناس.
کیا بات،
آخری حرف کون سا ہے؟
سین.
سین. اب با کو اور سین کو، با کو اور س کو ملاؤ تو کیا ہوگا؟
بس
بس. تم نے جو علم حاصل کیا ہے اب اس کے بعد کوئی علم نہیں بچا ہے، بس علم
سبحان اللہ.
اب اس کو الٹ دو،
سب سبحان اللہ،
تو کیا ہوگا؟
سب
سب سب پڑھ لیا بس.
واہ،
با ہے ادھر سین ہے، دونوں کو ملایا تو کیا بن گیا؟
بس.
بس دنیا کا اور کچھ علم پڑھنے کی ضرورت نہیں ہے، قرآن پڑھ لیا بس انہیں کافی.
سبحان اللہ.
اس کی دلیل یہ ہے، اس کو الٹ دو
سب آگے.
حالانکہ الٹی ہوئی چیز
گڑبڑ ہوتی ہے،
برباد ہو جاتی ہے، لیکن قرآن کا یہ معجزہ ہے. ادھر سے پڑھو تو بس، اور ادھر سے پڑھو تو سب. دونوں کا معنی ایسا مکمل ہے کہ قرآن میں سب کچھ ہے، اس نے جس نے اسے پڑھ لیا سب پڑھ لیا. آج ہم ذرا غور کریں اے مسلمان، جس میں سب ہے اس کو ہم نے چھوڑ دیا، اور جس میں کچھ نہیں ہے اسی کے پیچھے پڑے ہوئے تھے. حضور اکرم صلی اللہ علیہ وسلم جو کتاب لے کر آئے ہیں وہ ایسی کتاب ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کو رب نے پڑھایا. قرآن مجید ارشاد فرماتا ہے، الرحمن علم القرآن خلق الانسان علمه البیان.
بے شک
رحمان نے اپنے حبیب کو قرآن پڑھایا.
بے شک
الرحمن علم القرآن، اللہ تعالی نے اپنے حبیب کو قرآن سکھایا. خلق الانسان وعلمہ البیان، الرحمن
علم القرآن،
علم القرآن خلق الانسان وعلمہ البیان. ہم نے جانے انسانیت جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کو پیدا کیا، اور ان کو تفسیر کے ساتھ قرآن کا معنی سکھا دیا. ہم کو قرآن کا پورا معنی نہیں معلوم ہے، 30 پارے کا ترجمہ ہم سیکھ لیتے ہیں، لیکن اس میں کیا کیا رات کو سیدھا ہے یہ تو ان صحابہ سے پوچھو جنہوں نے حضور اکرم صلی اللہ علیہ وسلم سے قرآن کی تفسیر سیکھی. حضرت عبداللہ ابن عباس رئیس المفسرین کہے جاتے ہیں، انہوں نے براہ راست قرآن کی تفسیر حضور اکرم صلی اللہ تعالی علیہ وسلم سے سیکھی تھی. وہ فرماتے ہیں، اے لوگوں، اگر میرے اونٹ کی نکیل کی رسی غائب ہو جائے تو میں کسی سے نہیں پوچھوں گا کہ میری وہ رسی کہاں ہے. فرماتے ہیں، قرآن اٹھا کر دیکھوں گا اس رسی کا بھی قرآن میں ذکر، اور یہ بھی ذکر ہے کہ وہ رسی کہاں گری ہے. یہ بھی
اللہ اکبر،
ایسا علم حضرت عبداللہ ابن عباس کا ہے. جب ایک شاگرد کا یہ علم ہے تو میرے مصطفیٰ کے علم کا کون اندازہ لگا سکتا ہے؟ ارے کون کہاں مرے گا، یہ میرے نبی جانتے ہیں. کون کب پیدا ہوگا یہ بھی جانتے ہیں. और माँ के पेट में लड़की है कि लड़का है ये भी जानते हैं। आज तो सोनू के ऑफिस करके कहते हैं लड़की है कि लड़का है। गवर्नमेंट ने भी प्रतिबंध लगा दिया कि जो प्रेग्नेंट है उसकी सोनोग्राफी जो करेगा वो मुजरिम हो जाएगा। इसलिए कि लोगों ने ये काम शुरू किया था कि अगर लड़की होती तो एबॉर्शन करा देते
जी,
और लड़का होता तो पेट में उसको पलने और जी में दवा इलाज का इंतजाम करते। लड़कियों की संख्या कम और लड़कों की संख्या बढ़ती जा रही थी। अब गवर्नमेंट की आंख खुली,
लड़कियां बढ़ रही थी,
अब नहीं तो कहा बेटी बचाओ। ये पॉलिसी गवर्नमेंट की है, बहुत अच्छी पॉलिसी है, बेटी पढ़ाओ और बेटी
बचाओ
बचाओ। अब समझ में आया। और जब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए थे तो उस वक्त अरब के जाहिल बेटियों को जिंदा दफन कर देते
जी,
इसलिए कि बेटियों को वो बर्दाश्त नहीं करते थे। शादी कैसे करेंगे, इनका ब्याह कैसे करेंगे, अच्छा दामाद कहाँ से लाएंगे, जहेज कहाँ से जमा करेंगे, ये सोच कर वो जाहिल बच्चियों को जिंदा गला दबा कर नहीं, जिंदा गड्ढा खोद करके दफन कर दिया था। बेटी घटाओ और जब मुस्तफा आए तो फरमाया बेटी बचाओ।
बेशक बेशक,
जब दुनिया बेटियों पर जुल्म कर रही थी तो मेरे मुस्तफा ने ये पॉलिसी दुनिया को दिया, बेटी बचाओ और बेटी बढ़ाओ। अब अगर लोगों की आंख खुली है कि बेटी बढ़ाओ बेटी बचाओ बचाओ, ये इनकी पॉलिसी नहीं है, ये इस्लाम की दी हुई पॉलिसी है। इस्लाम ने आज से 1500 साल पहले इस तहरीक को चलाया,
बेशक बेशक,
लेकिन समझ में बात लोगों को नहीं आई तो हम दो हमारे। अब दो पैदा हुए और दोनों डीमों में चले गए तो नस तो कट गई। अब जब नस कट गई है तो न एक होगा न आधा होगा, जो दो अल्लाह ने दिया है वो
देंगे के हवाले हो गए।
दोनों डीमों में चले गए या दोनों में से एक चला गया, घर सुनसान हो गया। मेरे दोस्त को याद रखो, मुस्तफा प्यारे सल्लल्लाहु अलैहि वसल्लम की पॉलिसी जहाँ बेटी बचाओ बेटी बढ़ाओ ऐसे ही इरशाद फरमाए, फरमाया है मेरे मानने वालों बेटी हो या बेटा उसकी कसरत करो ताकि मैदान महशर में तुम्हारी भीड़ भाड़ देख करके मैं फख्र करूं कि इतनी उम्मत किसी नबी की नहीं है।
हम
बच्चों को भी बचाते हैं, बच्चियों को भी बचाते हैं। एक वक्त आएगा कि ये बोलेंगे कि पॉलिसी बनाएंगे कि बेटे को भी बढ़ाओ बेटे को बचाओ। हम बेटी बेटा नहीं, हम बच्ची बच्चे का जिक्र नहीं करते, हम इंसानियत को बढ़ाने का पैगाम दुनिया को देते हैं। सल्लल्लाहु अलैहि वसल्लम ने मारने का और उन्हें जिंदा दफन करने का या एबॉर्शन करने को गुनाह करवाया है। जो अल्लाह की नेमत बनकर माँ के पेट में आया है वो बच्ची हो या बच्चा हो हम उसको बचाएंगे उसको बढ़ाएंगे।
बेशक
ये मिलादुन नबी का पैगाम। और ए मेरे दोस्तों, अपनी नस्ल को महफूज रखो और बेटे बेटी अगर हैं तो अंधाधुंध मत पैदा करो।
नहीं समझे,
नया कैलेंडर, एक दर्जन दो दर्जन हर साल का एक कैलेंडर। पहले ये भी अज्म करो कि हम अपने औलाद को अच्छी तालीम और तरबियत दें।
बेशक बेशक,
ये चोर बनाने के लिए औलाद मत पढ़ो, لوگوں اور دیکھ کیریکٹروں کے دوستی کرنے کے لیے مت پڑھاؤ اور آپ پڑھاؤ تو مصطفیٰ کا وفادار بننے کے لیے بڑھاؤ، مصطفیٰ کا جذبہ پیدا کرنے کے لیے بڑھاؤ، یہ میلاد النبی کا پیغام. ایسا نہیں ہونا چاہیے کہ بس اپنی خواہش نفس اور حوث کو تسکین دینے کے لیے ہر سال ایک کیلنڈر، ہر سال ایک کیلنڈر، ہر سال ایک کیلنڈر. کیلنڈر سمجھے نہیں سمجھے؟
اب سمجھ گئے،
اب سمجھ گئے. ایسا نہیں ہونا چاہیے. کیلنڈر بند بند کر کے بندر مت بن جاؤ. اپنی اولاد کو اچھی تعلیم دو، لڑکا ہو اسے بھی اچھی تعلیم دو، لڑکی ہو اسے بھی اچھی تعلیم دو. اور آج کل بھی یہ تصور ذہن میں ہے، اگر خبر آئی کہ لڑکی ہوئی تو میں گر جاتا، اور لڑکا ہوا تو لاؤ لڑکی، لاؤ کاجو کتنی. یہ بٹ رہی ہے، وہ بٹ رہی ہے. کیا یہ لڑکی اللہ کی نعمت نہیں ہے؟
بے شک نعمت.
لڑکی کو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ کی رحمت بن کر رکھی.
بے شک، بے شک.
اگر لڑکیوں کی پیدائش پر خوشی کا اظہار کرو گے تو رحمت خدا بندی سے تمہارے گھر میں برکت ہی برکت ہوگی، اور اللہ کی رحمت سن کر کے اور ٹھوکرا دلاؤ گے تو رحمت خدا بندی سے تمہارا گھر محروم ہو جائے گا. اس لیے لڑکیوں سے پیار، اور حضور اکرم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے، یہ ہمارا عقیدہ ہے کہ دنیا کی ہر چیز میں اچھی چیز حضور کو اللہ تعالیٰ نے عطا کرنا.
بے شک
جو اللہ کو پسند تھی وہی حضور کو عطا کرنا. اب میں پوچھنا چاہتا ہوں حضور کی لڑکیاں تھیں؟
بے شک.
یہ لڑکے ہی لڑکے،
لڑکیاں،
لڑکیاں تھیں. اور جو لڑکے پیدا بھی ہوئے وہ ابھی دودھ پینے ہی کے آدر میں اللہ تعالیٰ نے ان کو اپنے پاس بلا دیا. دنیا کو بتانا ہے کہ لڑکیاں تمہاری گود میں اللہ کو پسند ہے، اس لیے کہ نبی کی گود میں لڑکیاں ہی لڑکیاں پڑی ہیں اور حضور صلی اللہ علیہ وسلم اس پر راضی تھے. اس لیے لڑکیوں کی پیدائش پر آپ غمگین نہ ہوں بلکہ اللہ کا شکر کریں، مولا تو نے اپنے نبی کو جو نعمت دی ہے آج میری گود میں. اور یہ غیروں کا عقیدہ ہے، تصور ہے کہ لڑکی کی پیدائش پر تھوکڑا گرا دیں، اور مسلمان کا کیریکٹر یہ ہے لڑکی پیدا ہو کے سنت مصطفیٰ کا تصور کر کے مچل جائے، اٹھ جائے کہ رب نے مجھے اپنی پسندیدہ چیز رکھی. تو میلاد النبی کا پیغام ہے کہ اپنے خیالات کو نبی اکرم صلی اللہ علیہ وسلم کی سنت کے سانچے میں ڈھال. اگر یہ ہم نے کر لیا تو یہ ہماری بہت بڑی خوشبختی ہے، فیروز مندی ہے. اللہ تعالی ہمیں سماج کے اندر مصطفیٰ کی سنت کو رائج کرنے کی توفیق ربی عطا کریں. اور حقیقت یہ ہے کل بھی اور آج بھی میں تقریر کے مور میں ہوئی
بہت اچھا،
اپنی تقریر کی وجہ سے
بہت اچھے موڈ میں آئی.
وہ میرے لیے کچھ پریشانی کا سبب بن جاتا ہے، لیکن پھر بھی میں اس طرح سے آ کر آپ کے سامنے بول رہا ہوں کہ آپ سمجھیں گے بالکل صحت مند ہے. ایسے ہی لگتا ہے نا؟
الحمدللہ
میں صحت مند ہوں. آپ کی دعائیں ہیں کہ وہاں سے چل کر اس پیڑ پر آ جاتا ہوں اور بیٹھ جاتا ہوں کہ میرے پیر و مرشد کی مدد کر دی آتی ہے اور میں نوجوانوں کی طرح بولنے کا حوصلہ پا جاتا ہوں. یہ میں نے چند نصیحت کی باتیں کی ہیں. اللہ تعالیٰ میرے منہ سے نکلے ہوئے کلمات کو آپ کے ذہن و فکر میں اتار دیں، اور آہستہ آہستہ اپنے پڑوسیوں کے خیالات سے اپنے ذہن کو صاف کرو اور وہ عقیدہ اور وہ جذبہ اپنے دل میں پیدا کرو جو حضور اکرم صلی اللہ علیہ وسلم کی شریعت نے ہمیں عطا فرمایا ہے. مجھ کو آپ کو سب کو توفیق عطا فرمائے. وما علینا الا البلاغ. نہ لڑکی بری ہے نہ لڑکا برا ہے, اللہ جو عطا فرما دے وہی ہمارے لیے بہت بڑی ہے.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ. گرو سے ہمارا ایک سوال جواب کا سیشن بھی چل رہا ہے. کل میں نے ایک سوال غسل کے تعلق سے پرسو پوچھا تھا, پھر اس کی تشریح کل بھی حضرت نے فرما دی, اور غسل کے تعلق سے میں نے کہا تھا تو حضرت نے فرمایا تھا کہ میں کل بتاؤں گا. تو حضور والا کی بارگاہ میں عرض ہے کہ ہمیں وضو کی تفصیل تھوڑی اشارہ فرما دیں, وضو میں کتنے فرض ہیں اور کس طرح سے کرنا چاہیے, کیونکہ آج کل ہم نمازیں تو پڑھتے ہیں لیکن وضو میں نے اکثر دیکھا لوگ صحیح ڈھنگ سے نہیں کر پاتے ہیں. تو تھوڑی اس کو روشنی کرنا.
سامعین کرام, عزیزان ملت, وضو کے معنی ہیں وہ پانی جس سے اپنے بدن کو دھویا جائے. وضو کو اس لیے وضو کہتے ہیں کہ اس پانی سے ہم اپنے بدن کو دھوتے ہیں, اور یہ وضو نماز کی کنجی ہے. حضور فرماتے ہیں طہارت یہ نماز کی, یعنی وضو نماز کی چابی اور کنجی ہے. کیا سمجھے؟ ہر تالے کی ایک چابی ہوتی ہے, اگر اس چابی کے اندر کئی دانت ہیں اگر ایک دانت کو گھس لو تو تالا کھلے گا
نہیں,
یا ایک دانت اس میں پڑ جائے تو تالا کھلے گا
نہیں.
حضور فرماتے ہیں یہ وضو نماز کی مفتاح الصلاح ہے,
بے شک
اس میں تم اپنی مرضی سے گھٹاؤ بڑھاؤ نہیں. جتنا اللہ و رسول نے حکم دیا ہے ویسے وضو کرو. وضو میں سب سے پہلی چیز دھیان سے یہ رکھنا ہے کہ ہم وضو مائے غیر مستعمل سے, ماں کہتے ہیں پانی کو, ایسا پانی نہ ہو جس میں ہمارا ہاتھ ڈوبا ہو بغیر دھلا ہوا, یا استعمال کیا ہوا پانی. استعمال کیے ہوئے پانی سے وضو کرو گے تو وضو ہوگا ہی
نہیں,
سمجھے؟ مستعمل پانی نہیں ہونا چاہیے. ہم نے بہت سی جگہ دیکھا بالٹی میں پانی ہے, گنج میں پانی ہے, وضو کرنے کے لیے مسلمان بیٹھا تو پھٹ سے اس نے ہاتھ ڈالا اور یوں یوں دھونے لگا, پھر اٹھایا منہ دھویا, بچر 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 کر کے اور آسٹین چڑھا گرا کر کے نماز کے لیے چلا. جب اس میں تم نے اپنے ہاتھ کو بغیر دھلا ہوا ڈالا تو وہ پانی وضو کے لائق رہا نہیں.
جی
اس طرح سے وضو مت کرو. اگر اس میں ہاتھ ڈالنا ہے تو کسی چھوٹے برتن سے لے کر اپنے ہاتھ کو پہلے دھو لو, یا وہ بالٹی اور گنج تھوڑا ٹیڑھا کر کے اپنے ہاتھ پر پانی ڈال لو اور پھر اس کے بعد اس ہاتھ سے پانی لے کر منہ دھو ہاتھ دھو تب تمہارا وضو صحیح ہوگا. یہ سمجھ گئے؟
جی
یہ بہت ضروری ہے. وضو میں کتنے فرض ہیں؟ فرض کہتے ہیں مقرر کی ہوئی چیز کو, جو چیز فکس کر دی جاتی ہے اس کو فرض کہتے ہیں. آگے اللہ تعالیٰ نے وضو میں جو اپنی طرف سے جس کام کو فکس کر دیا ہے, مقرر کر دیا ہے, اس کو فرض کہتے ہیں. اور وہ چار چیزیں ہیں. کیا کیا؟ قرآن فرماتا ہے یا ایھا الذین آمنوا اذا قمتم الى الصلاة فاغسلوا وجوهكم وأيديكم الى المرافق وامسحوا برؤوسكم وأرجلكم الى الكعبين
بے شک سبحان
یہ ہے وضو. اللہ تعالیٰ فرماتا ہے اے مسلمانوں جب تم نماز کا ارادہ کرو اس وقت تم اپنے چہرے کو دھو لو, اپنے ہاتھوں کو کہنیوں سمیت دھو لو, اپنے سروں کا مساح کر لو, اپنے پاؤں کو ٹکنے تک دھو لو. کتنی چیزیں ہوں,
چار,
چہرہ دھونا, ہاتھوں کو کہنیوں تک دھونا, سر کا مساح کرنا, اور پیر کو ٹکنا
مسنا
روش سنا, یہ ٹکنا, یہ اوڑی ہوئی ہڈی, یہاں تک ہونا, یہ چار فرض ہے. اور دھونے کو عربی میں دھونے کا ڈیفینیشن یہ ہے کہ جس چیز کو دھونے کے لیے کہا گیا ہے وہاں ہر حصے پر قطرہ دو قطرہ پانی بہ جائے.
بے شک
اگر پانی نہیں بہتا تو فرق ادا نہیں ہوگا.
بے شک
اور پھر چہرہ کسے کہتے ہیں اسے بھی غور سے سنو. چہرے کا جغرافیہ یہ ہے کہ جہاں سے عام طور پر بال اڑتے ہیں وہاں سے یہ لمبائی میں یہ پوڑی کے نیچے تک اور اس کان کی لو سے اس کان کی لو تک, اب یہاں سے جو دائرہ کھینچا جائے گا یہ اتنے دائرے میں جو حصہ آئے گا وہ سب چہرہ.
بے شک سبحان اللہ.
چہرہ کسے کہتے ہیں,
سر کے بال اگنے کی جگہ سے,
سر کے بال اگنے کی جگہ سے
تھوڑی کے بال
بھوڑی کے یہ لمبائی, اور ایک کان کی لو سے
دوسرے کان,
دوسرے کان کی لو تک. اب یہاں سے اگر آپ ایک دائرہ کھینچیں تو یہ جتنا اس دائرے کے اندر آتا ہے اس کو کہتے ہیں
چہرہ.
اور اللہ تعالیٰ نے فرمایا وضو میں پہلا فرض چہرہ دھونا ہے, تو آپ دھوئیں گے تو کس طرح دھوئیں گے, یہاں سے لے کر یہاں تک, یہاں سے لے کر یہاں تک, ہر حصے پر, ہر گوشے پر, ایک بال قلب کی جگہ بھی نہ چھوٹے, ہر جگہ سے پانی بہنا فرض ہے.
بے شک
اگر کہیں سے پانی بہا نہیں, صرف آپ کا تر ہاتھ وہاں گزرا, پانی نہیں بہا, وہ نہیں.
بے شک
اس لیے اس کے لیے طریقہ یہ ہے کہ پہلے آپ تھوڑا سا پانی چلو میں لیں, اور جس طرح تیل لگایا جاتا ہے پورا یہاں سے وہاں تک تیل کی طرح یہ آنکھوں کے بند کر کے اس کے اندر ہر طرف یہ پانی سے پہلے کر لو, اس لیے کہ پانی کی خاصیت یہ ہے کہ تر جگہ وہ فوراً بہ جاتا ہے اور خشک جگہ جلدی نہیں بہتا ہے, تو پہلے پورے چہرے کی کھال کو تر پانی سے, تر ہاتھ سے تیل کی طرح مسل لو, پھر اس کے بعد چلو میں پانی لے کر یہ ناک پر تھپ سے نہیں مارنا, بلکہ یہ چلو کا پانی لے کر پیشانی پر رکھنا تاکہ یہ پانی خود بہتا ہوا پورے بھیجے ہوئے حصے پر گزر
جائے.
اور اگر پانی لے کر لوں مارا اور پھر تر ہاتھ کو ادھر ادھر پھیرا, یاد رکھنا وضو نہیں ہوگا.
جی
کل سے یہ کام کرو
انشاءاللہ.
اور اگر بدنے سے وضو کر رہے ہو تو سب سے اچھا طریقہ ہے کہ بدنے میں ٹوٹی ہوتی ہے, اس بدنے کو لے کر پیشانی پر ٹوٹی سے یوں گراؤ تین مرتبہ, یہ تمہارا وضو فرض ادا ہو جائے. اور ہاتھ کہنیوں سمیت ہونا یہ دوسرا فرض, یہ کہنی ہے, یہ دیکھیں اس کو لے کر یہاں تک پہلے تر ہاتھ سے اپنے ہاتھ کو بھگو لیجیے, اور اگر نل سے وضو کر رہے ہیں تو نل چالو کیجیے, آج کل نل بھی لوگ چالو اتنی تیزی سے فورس کے ساتھ کرتے ہیں, باتیں کرتے رہتے ہیں اور نل چالو رہتا ہے, اس کا طریقہ یہ ہے کہ یوں نل سے جاؤ, پھر یوں گزارو, ایک ہو گیا, फिर ले जाओ, फिर लेकर आओ दो, फिर ले जाओ, फिर लेकर वापस आओ, ये तीन मरतबा, एक मरतबा फर्ज है और तीन मरतबा सुन्नत। अगर घर नहीं है, लोटा है, तो लोटे से पानी यूं लेके जाओ, फिर हाथ पलटाओ एक मरतबा, फिर कोटी से यहाँ तक लेके आओ, फिर इधर लेके जाओ, इस तरह से तीन मरतबा हाथ धोया तो आपका वजू सुन्नत समेत सब बना हुआ। और खास तौर से जाड़ों में इन
पोरों के बीच में उंगलियों
दो उंगलियों के बीच में घाई, इस घाई के अंदर घाई करना,
घाई करना
जल्दी जल्दी उसको धोना मत, सर्दियों में खुश्क हो जाती है ये, तो इसमें फैलाल करके इसे भी भिगो लेना ताकि पानी यहाँ से वहाँ, वहाँ से यहाँ जाए, ये दूसरा फर्ज। तीसरा फर्ज है सर के बाल जहाँ से उठते हैं वहाँ से मसह करना, इस पर पानी बहाना नहीं है। पानी हाथ अपने हाथ पर बहाओ, उसके बाद ऐसे झाड़ लो और तीन उंगलियों को मिलाओ, देख रहे हैं
जी जी,
और तीन उंगलियों को इस तरह से शहादत की उंगली और मिस्टर अंगूठे को ये बिल्कुल अलग रखना और ये तीन उंगलियों को मिला देना और जहां से बाल उठते हैं वहां पर आप ये रखना, अंगूठा और शहादत की उंगली सर से न चिपकने पाए और यहां से ले करके आप इस तरह से यहां तक आए, समझे, फिर उसके बाद ये उंगली और अंगूठा दूर रखिए और हथेली से गणपति का मसा कीजिए और उंगली पकड़ी, इस उंगली से कान के इस अंदरूनी हिस्से का मसा कीजिए। अब बचा अंगूठा, अंगूठे से कान के पीठ की का मसा कीजिए। आप बहुत से लोग कहते हैं ये छतरी मारने की जरूरत नहीं, सिर्फ अंगूठे को इस तरह से आप लेके आ जाइए, आपका काम का नशा हो गया। अब बची ये हथेली की पीठ, इससे अपने गर्दन का नशा कर
सकते,
तीन उंगलियां मिला लिए और उसको यहाँ रखकर और हथेली को, शहादत की उंगली को और अंगूठे को, हाँ बहुत से लोग करके देख रहे हैं, बहुत अच्छी बात है, ऐसे लेकर के जाएंगे और इधर से हथेली को चिपका कर लाएंगे, शहादत की उंगली से कान के अंदरूनी हिस्से का मसा कीजिए और अंगूठे से कान की पीठ का मसा कीजिए, हाथ की हथेली से गर्दन का मसा कीजिए। ये है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का तरीका, एक तरीका। अब दूसरा तरीका भी है
जी जी, इरशाद
दूसरा तरीका कि ये सब उंगलियों और अंगूठे को मिला दो और यहाँ रख करके पूरे सर को यहाँ तक लेकर आओ,
सुभान अल्लाह,
ये आसान तरीका है, इधर लाने की फिर जरूरत नहीं, ये हाथ यहाँ आप रखिए और पूरे हथेली अंगूठा शहादत की उंगली पूरे सर को छूते हुए गति तक आ जाए, ये भी एक तरीका
है।
और पहला तरीका ये बहुत अफजल है, दूसरा तरीका जो ऐसा नहीं कर पाते उनके लिए, ये दो तरीके हमने आपको बता
दिए। बहुत
ये तीसरा फर्ज है, ये तीसरा फर्ज हुआ। अब चौथा क्या रह गया,
पैर,
ये है कहना, ये कहने समेत पहले इसको ये उंगलियों की धारी में वैसे ही पानी डाल करके और ये सिमोलिया से खूब उसको ढक दीजिए और ये यहाँ का हिस्सा जो है उंगलियों के, सर्दियों में यहाँ भी पानी अक्सर नहीं पहुँचता, उसको भी तर कर लीजिए ایڑیوں کو تر کر لیجیے اور یہاں تک پانی سے تر ہو جائے, پھر اس کو تین مرتبہ آپ اس پر پانی نل سے بہا دیجیے یا ٹوٹی سے بہا دیجیے یا ہاؤس میں آپ کر رہے ہیں تو اس سے کر لیجیے. ہاں نل سے بتا دیا, ہاؤس سے کر رہے ہیں تو ہاتھ کیسے دھوئیں گے؟ یہ لب میں پانی لے کر کے اور یوں دو سے یہاں تک لائیے کہ پانی یہاں تک آ جائے. اسی طرح سے لب میں لے کر کے دو سے آپ دیجیے تاکہ یہ پورے ہاتھ کے اوپر پانی بہ جائے. یہ ہے طریقہ وضو کے فرض کے ادا کرنے.
سبحان اللہ, نل بند نہیں کرتے, نل بند نہیں کرتے لوگ,
نل بند نہیں کرتے, یہ بھی بہت بڑی غلطی کرتے ہیں. جب آپ مسح کریں ایک ہاتھ پر پانی لگائیں تو نل کو بند کر دیں. حضور مفتی اعظم علیہ الرحمۃ کو میں نے دیکھا کہ بریلی شریف میں پہلے نل نہیں تھا, ایک بمبئی کے میمن شیخ نے نل لگوا دیا. تو لوگوں کی عادت ہے نل وضو کرنے کے بعد پورا بھی نہیں بند کرتے, کچھ نہ کچھ ٹپکتا رہتا ہے.
جی جی.
حضور مفتی اعظم ہند آئے اور دیکھا کہ نل ٹپک رہا تو جا کر کے اس کو بند کر دیا. پھر اثر میں آئے تو دیکھا نل ٹپک رہا ہے, پھر اس کو بند کر دیا. پھر مغرب میں آئے پھر دیکھا ایک نل ٹپک رہا, چلا میں آ گئے. فرماتے ہیں یہ اللہ کی بہت بڑی نعمت ہے پانی. وضو کرنے والے کو سجھائی نہیں دیتا ہے کہ اللہ کی نعمت نالی میں بلا وجہ کس طرح سے بہ رہی ہے, مجھے نہیں سجھائی دیتا.
کیا بات,
اس طرح سے میرے دل میں کیا میں نے سوچا کہ تقوی آپ کی نظر میں ہے.
اے اے,
ہم لوگ تو متقی نہیں ہے, لیکن ہر ایک کو تنبیہ کر دی, نل بند کرو پھر کام کرو, نل بند کرو پھر کام کرو. پانی کو بہانا ضائع کرنا یہ بھی گناہ ہے. بہرحال تو نل سے وضو کرو, اور سے وضو کرو, اور
لوٹے سے,
لوٹے سے وضو, لوٹا نہیں بدنا,
بدنا
لوٹا میں تو ٹوٹی
اچھا,
نہیں
ٹوٹی نہیں ہوتی, بدنے میں ہوتی ہے.
یہ ہے فرض. فرض کتنے ہوئے؟
چار.
کون کون سے؟
چہرہ دھونا,
ترتیب سے بولنا تب پورا نمبر ملے گا.
چہرہ دھونا,
چہرہ دھونا,
ہاتھ دھونا,
دونوں ہاتھ دھونا
کوہنیوں سمیت,
کوہنیوں کو لے کر
جی.
ادھر نہیں, کوہنی اگر خشک رہی وضو ہوگا ہی نہیں. عام طور سے جاڑے میں کوہنیاں خشک رہتی, خشک ہو جاتی رہتی ہیں, ایڑیاں بھی خشک رہتی ہیں, اور خاص طور سے اس ہڈی کے نیچے کا حصہ خشک رہتا. کتنی مرتبہ میں نے دیکھا, حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے ایک شخص کو دیکھا کہ ایک ایڑی خشک ہے, وضو کر لیا تو فرمایا ویل للعاقر, ایڑیوں کو جہنم کی آگ چھوئے. اتنے جلال میں تو خشک نہیں رہنا چاہیے. تو
دو, یہ دو ہوئے دو فرض,
دو اور تیسرا فرض
سر کا,
سر کا مسا, چوتھا فرض
پیر.
کتنی کتنی مرتبہ؟
تین مرتبہ.
ایک ایک مرتبہ فرض ہے اور تین مرتبہ سنت ہے. ہر فرض کو مکمل کرنے کے لیے سنت مصطفیٰ کا, ادائے مصطفیٰ کا ہونا ضروری ہے.
بے شک.
یہ ہے وضو آپ کا, اور اس سے پہلے کہ آپ منہ دھوئیں پہلے نبی کی سنت ادا کرو.
واہ سبحان اللہ,
کیا مزاج ہے اللہ تعالیٰ نے تم کو دیا ہے. میرے نبی کو مت بھولنا, میں نے چار فرض تم پر کیے مقرر کر دیے ہیں, لیکن میرے حکم کو مکمل کرنا ہے تو پہلے میرے نبی کی سنت ادا کرو.
سبحان اللہ.
اور وہ سنت کیا ہے؟ کہ اگر لوٹا ہو تو اپنے بائیں طرف رکھو, اور اگر نل ہے تو سامنے, اور ہاؤز ہے تو ہاؤز بھی سامنے ہی رہے گا.
بے شک.
اور کسی اونچی جگہ پر بیٹھو تاکہ پانی کے چھینٹے تمہارے کپڑوں پر نہ آئے, یہ پہلے اہتمام کرو, اور ہو سکے تو قبلے کی طرف منہ ہو.
بے شک.
لیکن قبلے کی طرف منہ کرنے کے بعد इसका ख्याल रखना पड़ेगा कि कुल्ली क़िबले की तरफ मत करना, मुंह नीचे करके ये क़िबले का
रहता है। अल्लाह सुभान अल्लाह, बहुत खूब,
ये है सब सुन्नत मुस्तहब।
बेशक
फिर सबसे पहले अपने दोनों हाथ को गट्टों तक, ये है गट्टा, इसको आप क्या कहते हैं, कढ़ाई, तो ये है भाई
गट्टा ही गट्टा,
ये गट्टा है
गट्टा जी गट्टा,
गट्टों तक दोनों हाथ को तीन मरतबा धोना, ये सुन्नत। हाथ को धोने के बाद
कुल्ली,
फिर कुल्ली करना, कुल्ली करने करना सुन्नत इस तरह है कि हाथ में चुल्लू में पानी लेकर मुंह में डालो और पानी इतना हो कि मुंह के हर हिस्से में, हर हिस्से पर पानी पहुंच जाए। मैंने बहुत से लोगों को देखा पानी लेंगे, अरे ये चुप चुप के मारे थे, खाता खा रहे पानी, पान खा के फूक रहे हो, नहीं, भरपूर चुल्लू में पानी लेकर के मुंह में डालो ऐसे ताकि हर तरफ पानी पहुंच जाए, और कुल्ली करो नीचे मुंडी करके कुल्ली करो, और अगर दाढ़ी है तो दाढ़ी को यूं पकड़ लो ताकि कुल्ली का पानी सुन्नत रसूल पर न
आए।
खूब गौर से सुनना, ऐसे पकड़ो, उसके बाद तीन मरतबा कुल्ली करने के बाद फिर नाक में पानी डालना, ये सुन्नत है
बेशक।
इसी तरह चुल्लू में पानी लो और नाक के सुराख के पास यूं रखो और हर हल्की सी सांस ऊपर खींचो ताकि ये नर्म हिस्से तक पानी पहुंच जाए।
बेशक
यूं लेकर सूंघ रहा, नाक में पानी डालना सुन्नत है, घुसुर घुसुर करना सुन्नत नहीं है। नाक में पानी डाल रहा है तो चुल्लू में लेकर हल्की सी सांस ऊपर ऊपर, इतनी जोर से मत खींचना कि छींक आने में यहाँ तक पानी पहुंच जाए, ये भी मना है। सुन्नत ये है कि ये नर्म हिस्से तक पानी चला जाए। इस तरह से तीन मरतबा नाक में पानी डालना सुन्नत है, और उसके बाद ये छोटी उंगली से नाक के दोनों सुराख में साफ कर लो, और साफ करने के बाद उसको तीन मरतबा छिनक दो, ये सब सुन्नत और मुस्तहब है। इस्लाम कितना साफ सुथरा तुमको रखना चाहता है, और उसका तरीका भी बता रहा, अभी फर्ज अदा नहीं हुआ और कितनी सुन्नत और कितने मुस्तहब अदा हो गए। फर्ज बाद में, पहले हाथ धो गट्टों तक, फिर कुल्ली करो, फिर नाक में पानी डालो, फिर उंगलियों से साफ करो, फिर उसको छिनक दो, ये सारे काम करने के बाद अब चेहरे को धो, ये फर्क। चेहरे को धो, अगर दाढ़ी घनी है तो पानी ले करके हर तरफ करो, लेकिन अब क्या बताएं, दाढ़ी है ही नहीं, अभी तो बेचारे बच्चे हैं,
मैदान साफ लगे,
60 साल के हो गए बच्चे, क्योंकि तो बची ही नहीं तो दाढ़ी रखो यहाँ,
बहुत खूब पानी,
दाढ़ी का ख्याल करो ताकि ये बालों पर भी तुम्हारे हाथ की तली पहुंच जाए, तो इस तरह से चेहरा धो, ये फर्ज अदा हो गए। चेहरा धोने के बाद फिर दोनों हाथ को धो, ये फर्ज है। दोनों हाथ धोने के बाद फिर मसा करो, ये भी फर्ज है, लेकिन पहले सुन्नत अदा करो, फिर उसके बाद फर्ज अदा करो। उंगलियों के अंदर खिलाल करना, दाढ़ी के अंदर खिलाल करना, और कानों का मसा करना, गर्दन का मसा करना, ये भी सुन्नतों में शामिल है, मुस्तहबात में शामिल है, और इसी तरह से पैर धोने के लिए सुन्नत यहाँ से शुरू करो। पानी डालते जाओ, छोटी उंगली से हाथों में ऐसे रगड़ते चले जाओ, इसी तरह से यहाँ पर छोटी उंगली से रगड़ते जाओ, पानी डालते जाओ, तुम्हारा पैर इस तरह से तीन मरतबा धोया, ये है वजू। मैंने बहुत मुख्तसर कर दिया है। मौलाना कल कह रहे थे कि मैं क्या अपनी तफसील से बयान कर सकता हूँ,
पानी की खाद से बयान कर
नहीं। अब उलमा फरमाते हैं हाथ धोना क्यों?
वाह बहुत खूब।
हाथ धोना इसलिए है कि हाथ में पानी लेके ही पता चल जाएगा कि इस पानी में कोई और चीज तो नहीं मिली है, उसका रंग तो नहीं बदला है। और अगर कोई चीज ऐसी है जिसका उसमें रंग आ गया और वो चीज नापाक है या पाक है तो पानी को गाढ़ा कर दिया है जैसे जाफरान वगैरह, तो उस पानी से वजू जायज नहीं है। इसलिए वजू का कलर देखने के लिए इस्लाम ने पहले हाथ धुलवाया। अगर वो रंग वाला हो गया है तो पता चल जाएगा दूसरा पानी आप इस्तेमाल करो। फिर उसके बाद कुल्ली क्यों करवाई?
इसका मजा,
पानी का मजा क्या है? कहीं कोई चीज इसमें मिल तो नहीं गई है जिसका टेस्ट उसमें आ गया है? इसलिए कि पानी का जो मजा है वो ओरिजिनल होना चाहिए। अगर समुन्दर का पानी वो तो खारी है, उसका मजा ओरिजिनल है। इसलिए जबान में रखने का हुक्म इसलिए है कि उसका टेस्ट मालूम हो जाए। फिर पानी की एक खसूसियत है उसकी बू बास। फिर उसके बाद नाक में डालना, बदबू वाला तो पानी नहीं है, नापाक तो नहीं है। सुन्नत अदा करोगे तो पानी का मिजाज समझ में आ जाएगा, रंग कैसा है, मजा कैसा है, बू कैसी है, ये सब सुनने के बाद अब अल्लाह का फर्ज अदा करो तो
एक
छोटा है।
बहुत देर हो
गई, बस बैठे हैं, सुबह अच्छा लग रहा है ना? हाथ जाके बताओ।
माशाल्लाह सब मेरे बोल रहे हैं। अभी कुछ हमारे और कौन से मसला आया है वो बोलती है कि क्योंकि ये मिला का हमारा महीना चल रहा है और मैं बारिश शरीर की ज्यादा से ज्यादा अक्सर जगह पर होती हैं, तो कुछ औरतें ये कहती हैं कि हालत हैज में मुझे मुबारक शरीर की ज्यादा नहीं करना चाहिए, इसी तरह से न्याज वगैरह का खाना भी नहीं बनाना चाहिए, तो इस पर थोड़ी सी रोशनी डाल रहे।
कल तो मैंने न्याज वगैरह के खाने का कह दिया था। हैज की हालत में जब औरतों को वो पीरियड आता है जिसमें नमाज और रोजा और तिलावत कुरान मजीद मना है, हराम है, नाजायज है, ऐसी हालत में औरतों को न्याज का खाना पकाना बिला शुबहा जायज है।
सुभान अल्लाह।
इसी तरह मुझे मुबारक की वो जियारत करे।
सुभान अल्लाह।
अदर है कि हाथ से न छू।
बेशक।
और क्या बात?
बस ये दो बातें।
दो बातें। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की अजवाज मुतहरात थी, वो उसी हालत में हजरत आयशा हुजूर के सर में कंघी किया करती।
सुभान अल्लाह। सुभान अल्लाह।
तो पूरा बाल वो उसी हाल में छूती थी और तुम जियारत करने को मना कर रहे हो? ऐसा नहीं, हालत हैज में भी मुझे मुबारक की जियारत करना जायज है।
सुभान अल्लाह।
अज़वाज मुतहरात और सहाबियात हुजूर से मसला पूछने आती थी और वो हालत हैज में है, हुजूर की पूरी जियारत कर रही।
वाह सुभान अल्लाह। सुभान अल्लाह।
इसीलिए उसको नाजायज नहीं कहा, खाली बाल की बाले मुबारक की जियारत करने को मना क्यों करते हो? इस हाल में भी हमारी माँ बहने मुझे मुबारक की जियारत करके अपनी आंखों को मुशर्रफ कर सकती
हैं।
ये मसला गलत है। और इसी तरह से वो न्याज का खाना भी पका सकती हैं।
बहुत खुश।
बस एक और छोटा सा, मतलब ये आप इमामत फरमाते हैं, आप मुसाफिर होते हैं और भी हमारे उलमा आते हैं,
नहीं
मुख्तसर हो जाएगा
ये आप लोगों की हमारी सबकी मालूमात के लिए।
मेरे नाम से मैं कल बता दूंगा।
अच्छा ठीक है, इंशाल्लाह याद रखें। कल
मैं यही कहता हूँ इतना खाना खिलाई उल्टी नहीं होना चाहिए,
हजम हो बहुत।
इतना आपने याद कर दिया तो माशा अल्लाह एक वजू का चैप्टर तो आप याद करते
हैं। सुभान अल्लाह।